اللہ کے نبی نے گیو اپ کرنے کی بجائے یا بس کہہ دیا جی ٹھیک ہے نا میں نے جو کرنا تھا کر لیا ہمت نہیں ہو رہی اب نہیں کرتے، آپ نے سوچا کہ طائف چلتے ہیں. طائف کیا ہے؟ مکہ سے تقریباً 2-2.5 گھنٹے کی دوری پر ایک شہر، پہاڑی علاقہ، بالکل ایسی ہے کہ جیسے آپ مری یا سوات کو سمجھ لیں. اسلام آباد سے جب آپ مری کی طرف جاتے ہیں پہاڑی علاقے ہوتے ہیں، عرب لوگ وہاں گرمیاں گزارنے جاتے تھے اور مکہ کے جو سردار تھے ان کے وہاں بنگلے تھے، یعنی انہوں نے اپنے گھر بنائے ہوئے تھے، جیسے امیر لوگوں کے ریزورٹس اور اس طرح سے گھر ہوتے ہیں، وہاں جا کے وہ سفر کرتے تھے. اور اللہ کے نبی کو لگا کہ شاید وہ لوگ میری بات مان لے. آپ حضرت زید بن حارثہ کے ساتھ پیدل چلے. ہائی لائٹ کریے گا ذرا، مکہ سے طائف پیدل چلے، جس جس قبیلے سے رستے میں گزر ہوتا اس کو اسلام کی دعوت دیتے. اس سے کیا پتا چلتا ہے؟ آپ ایک ٹارگٹ لے کے گئے نا، تو وہاں تک پہنچنے سے پہلے رستے میں جو لوگ ملے ان کو بھی دعوت دیجئے. یعنی آپ گئیں کسی جگہ کہ چلو میں اپنے ایک دوست کو اس کورس کی دعوت دیتی ہوں، ٹرین میں آپ کو 2-3 اور پاکستانی مسلمان بہنیں مل گئیں، ان کو بھی دعوت دے دیجئے. کیا بڑی بات ہے کہ دوست نہ مانے اور یہ مان جائے. طائف میں 3 بڑے قبیلے تھے، سکیف سے تعلق رکھتے تھے، یعنی قبیلہ سکیف کے 3 سردار تھے جو آپس میں بھائی بھی تھے. آپ نے سوچا کہ ان کو دعوت دیتا ہوں. کیوں؟ کیونکہ الناس ولا دین ہی ملوکہم. یہاں سے ایک بہت ہی خوبصورت تبلیغ کا نقطہ نکلتا ہے کہ بڑے لوگوں تک اپروچ کر سکیں تو کریں. بڑے سے مراد ہیں کہ انفلوئنشل پیپل، ٹرینڈ سیٹرز، لیڈر، سیاسی لیڈر، گلوکار، اداکار، جن کو لوگ پسند کرتے ہیں. اگر وہ ان میں سے ایک بندہ سنبھل گیا نا تو اس کے سارے فین اور اس کے فالوورز خود بھی مان جائیں گے. چھوٹے چھوٹے لوگوں سے بات کرے وہ سمجھ بھی جاتے ہیں، لیکن بعض دفعہ پیئر پریشر میں آ کے عمل نہیں کرتے. تو سرداروں کے پاس اب گئے، اسلام کی دعوت دی اور مدد چاہی کہ تبلیغ کرنے پہ میری مدد کی جائے. لیکن نہ صرف یہ کہ انہوں نے اس دعوت کو ریجیکٹ کیا، برا جواب دیا اور ان کو برا بھلا کہا، بہت برے طریقے سے. ان کے ساتھ بات کرنے کی یعنی وجہ کیا تھی؟ دولت، تکبر. ایسے لوگ کہتے ہیں مولوی آ گئے اس کو رخصت کر دو، روٹی دے دو، اس کو کھانا کھلا دو. 10 دن اللہ کے نبی وہاں باتیں کرتے رہے، کوئی نہ مانا. بالآخر انہوں نے کہا کہ ہمارے شہر سے نکل جاؤ. اوباش لڑکے اور غلاموں کو شہ دی کہ اس کے پیچھے لگ جاؤ. کبھی سوچئے، پتھر مارتے تھے لڑکے آپ کو. واپسی کا جب آپ نے ارادہ کیا تو آپ کے دونوں طرف لائنوں میں کھڑے ہو کر ان لوگوں نے گالیاں دینی اور بد زبانی کرنی شروع کی، پتھر برسائے، آپ کی ایڑیاں اور پاؤں زخمی ہو گئے، جوتے خون سے تر ہو گئے. حضرت زید بن حارثہ جو آپ کو بچا رہے تھے ان کے اپنے سر پر زخم آئے. یہ سلسلہ کافی دیر تک جاری رہا، حتیٰ کہ آپ کو اپنی جان بچانے کے لیے عتبہ اور شیبہ جو ربیعہ کے بیٹے تھے ان کے باغ میں پناہ لینی پڑی. طائف سے تقریباً 3 میل کے فاصلے پر یہ جگہ ہے. جب آپ اس باغ میں داخل ہوئے تو بھیڑ واپس چلی گئی. آپ کیا کہیں گے اس پہ؟ پتھر اور کیا کچھ. آج جب بھی کبھی کسی دعوی ٹرپ پہ جائیں تو مجھے یہ سفر طائف بڑا یاد آتا ہے، دل بھر جاتا ہے. میں کہتی ہوں کہ اللہ تعالیٰ نبی کا ایمان اور ان کا تقوی اور اخلاص، اس کا کیا تقابل ہمارے ساتھ، پاؤں کی جوتی کے برابر بھی نہیں ہم ان کے. ہم جیسے گناہگار جب جاتے ہیں تو چلے جو لوگ دین سے محبت کرتے ہیں وہ کتنی عزت اور محبت کرتے ہیں، لیکن تیرے نبی کے ساتھ کیا معاملہ ہوا؟ اور آپ کہیں جائیں اور آپ کا پرتپاک استقبال ہونا تو دوبارہ جانا آسان ہوتا ہے. آپ کہتے چلتے ہیں، ایک دفعہ پہلے بھی گئے تھے، اچھا رہا. اور اگر یہ سلوک ہو تو کیا اس کے بعد آپ دین کی دعوت دے سکتے ہیں؟ ہم کہیں گے آج سے چھٹی. بس جی، آپ میں نے نہیں کبھی بتانا. آپ بڑے اتفاق سے اپنے کسی رشتے دار کو بتانے کی کوشش کرتے ہیں نا، اور اگر اس پہ کوئی آپ کا اچھا جواب نہ دے تو آپ اس پہ بھی دل میلا کر کے آ جاتے ہیں. آپ ایک باغ کے اندر آئے، دیوار کو ٹیک لگائی، انگور کی بیل کے سائے میں بیٹھ گئے. دل دکھی تھا، ایک ایسی دعا آپ کے دل سے نکلی، زبان پہ آ گئی کہ جس کو دعائے مستضعفین کے نام سے مشہور کر دیا گیا. دعائے طائف بھی اس کو کہتے ہیں، دعائے مستضعفین. ایک ایک لفظ کو سنتے وقت آپ ذرا اپنا بھی جائزہ لیں کہ اللہ کے نبی اس وقت کیا محسوس کرتے تھے. سچی محبت نبی کی محسوس کرنی ہے نا تو ان تلخ تجربات کو سامنے رکھیں کہ آپ کے ساتھ اس دین کو پھیلانے میں کیا کیا سلوک ہوا. دعا کے الفاظ کچھ اس طرح سے ہیں: اللہم الیک اشکدا فقوتی، اے اللہ میں تجھ سے اپنی کمزوری اور بے بسی کا شکوہ کرتا ہوں، اشکو شکوہ سے، وقلت حیلتی اور میرے پاس کوئی ہیلا نہیں ہے، اسباب نہیں ہے، مینرز نہیں ہے، وہ حوان یا الناس اور لوگوں پر میں بڑا ہی بے قدرا ہو گیا ہوں، یعنی لوگ میری ناقدری کر رہے ہیں. یار ہمر راہمین، اے بہت رحم کرنے والے، انت رب المستضعفین، تو کمزوروں کا رب ہے، وہ انت ربی اور تو میرا بھی رب ہے، الا من تکلونی، تو مجھے کس کے حوالے کر رہا ہے، الا بعیدن، ایک غیر اور بیگانے کے حوالے، کہ یتجہمنی، جو میرے ساتھ جہالت برتے گا، امیلا عدوبن، یا تو میرے دشمن کے حوالے مجھے کرتا ہے، ملکتہ امری، یعنی میرے کام کو میرے دشمن کے حوالے کرتا ہے، اِلَّمْ يَكُمْ بِكَ عَلَيَّ غَدَبٌ، چلو کوئی بات نہیں، اگر پھر بھی یہ تیرا مجھ پر غصہ نہیں ہے تو فلا اوبالی، مجھے کوئی پرواہ نہیں، یعنی یہ سب گوارا ہے اگر مجھے پتا چل جائے کہ یہ تو میرے پہ ناراض نہیں ہے بلکہ تیرے دین کے کاموں کے رستے میں یہ تکلیفیں آ رہی ہیں، پھر کوئی بڑی بات نہیں. ولیکن عافیتک ہی اوسع لی، لیکن تیری عافیت میرے لیے زیادہ کشادہ ہے، یعنی اگر پھر بھی تو مجھے معاف ہی کر دے، عافیت ہی دے دے تو بہتر ہے. اعوذ بنور وجهک الذی یشرقت له الظلمات، میں تیرے چہرے کے اس نور کی پناہ چاہتا ہوں جس سے تاریکیاں روشن ہوتی ہیں. وصلح علیہ امر الدنیا والآخرہ، اور جس پر دنیا اور آخرت کے معاملات درست ہوئے. کیا من این ینزل بی غضبک، کہ تو مجھ پر اپنا غضب نازل کر. او یحل علی سخطک، یا تیرا مجھ پر غصہ نازل ہو. لکل عتبا، تیری رضا مطلوب ہے. حتی تردا، یہاں تک کہ تو راضی ہو جائے. ولا حول ولا قوت الا بک، اور تیرے سوا کوئی زور اور طاقت نہیں ہے. ایک ایک لفظ میں آپ کو آنسو دکھتے، کتنی بے قدری، کتنی نافرمانی. میں سوچتی ہوں کہ یہ صرف طائف والوں کے حالات نہیں تھے، اگر آج مسلمان نبی صلی اللہ علیہ وسلم کی سنتوں اور آپ کے طور طریقوں سے جو رویے اختیار کرتے ہیں نا، ان کی اللہ کے نبی کو خبر بھی مل جائے نا کانوں کان بھنک، تو اس سے زیادہ دکھی ہوں گے آپ. کمزوری، بے بسی، لوگوں کے نزدیک بے قدری، شکوے کس سے کرنے ہیں؟ اللہ سے کرنے ہیں. آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم نے زید بن حارثہ سے شکوہ نہیں کیا، ان کو بیٹھ کے نہیں سنایا دیکھو میرے ساتھ کیا ہوا، کیا ہوا، یہ ہوا، اللہ سے بات کی. کیوں؟ اس لیے کہ جس کی اللہ سے ڈائریکٹ ڈائلنگ ہو جائے اس کو کسی دوسرے سے بات کرنے کی ضرورت نہیں پڑتی. ہیومن نیچر ہے، ہم سب ایک سوال پوچھتے ہیں کہ اچھا کیا میں اپنے دکھ سکھ اپنی دوست سے تو کر سکتی ہوں نا. کئی لوگ یہ مسئلہ پوچھتے ہیں کہ مثال ہے شوہر کی برائی نہیں کر سکتے، لیکن بس میری ایک گہری دوست ہے، پھر میں اس سے پوچھ لیتی ہوں، پھر میں کیا وہ بھی غیبت ہے، یا میری ساس ظلم کرتی ہیں یا سخت مزاج کی ہیں، تو پھر شوہر سے ان کی بات کر لوں تو کیا یہ بھی غیبت ہے، یا بچے ستاتے ہیں، دکھی کرتے ہیں، تو کیا پھر میں اپنے شوہر سے اس کی شکایت بھی نہ لگاؤں؟ تو یہاں اس کا جواب ہے، کریں، اللہ نے حق دیا آپ کو، بس ایک ذات سے آپ بات کر سکتے ہیں ہر شکوے کا، اپنے بیسٹ فرینڈ سے، جس سے آپ دل کی گہرائی سے محبت کریں، اپنے ہر رشتے، ہر غم کی شکایت لگا سکتے ہیں، اور وہ ذات آپ کا رب ہے. یہ جو شوہر کا بیچ میں نام آ جاتا ہے نا، اس کا مطلب ہے کہ اللہ سے زیادہ شوہر دوست ہے، اور بھائی بہن اور دوستوں کا بھی یہی معاملہ ہے. آپ سب رشتوں کے نام لکھ کے سوچیں جو میں نے ابھی شیئر کیے. ساس کا صدمہ، دکھ آپ شوہر سے شیئر کرتے ہیں، کیا کریں گے شوہر؟ اگر بولنے بھی لگیں گے نا آپ کے حق میں، تو پھر آپ نہیں روک لینا، باہر جا کے بات نہ کریے گا، پھر کل میری اور سختی آئے گی کہ اس نے سکھا پڑھا کے بھیجا، تو کہتے پھر مجھے کیوں بتایا، خود نہیں میں نے دل ہلکا کیا. تو آپ نے دل ہلکا کیا، اس کا تو بھاری ہو گیا نا. اب وہ ہلکا کرتے ہوئے جب ماں کے آگے بولے گا، ہو سکتا ہے بدتمیزی کرے. اس سے تو بہت بہتر تھا آپ اپنی ساس کو خود نپٹ لیں. اور میں آپ سب کو کہوں گی، جس کو ساس سے کوئی ایشو ہے نا، خود نپٹیں، सामने बैठ के प्यार से निपटें, गुस्से से गले में लिपट कर या बोलना है, शोहर को बीच में ना लाएं, क्योंकि वो आपके आपकी शोहर की माँ है और उसकी जन्नत है। वो या तो फिर जहन्नमी हो जाएगा या फिर आपकी नजरों से गिर जाएगा। जिसको ये यकीन है ना कि जिसको भी बताया उसने कर क्या सकना है, दुखी होगा और कभी गुस्से में आएगा, कभी जलेगा, आखिर उसने भी आपको यही कहना है ना, सब्र करो। तो आप अल्लाह से कह लीजिए, अल्लाहुम्मा इलैका अश्कु दाफा कुव्वती। जिनको अल्लाह से बात करने की आदत हो जाती है ना, वो बंदों से नहीं करते, वो कहते हैं सॉरी मुझे नहीं जरूरत, मेरा रब है तो वो बात करे। खैर देखिए, जब अल्लाह को पुकारा तो अल्लाह रास्ते कैसे खोलता है। रबिया के बेटों ने जब आपको इस हालत में देखा तो तरस आ गया। अपने एक ईसाई गुलाम उदास, उसका नाम था अदास भी कहते हैं, और उदास आइन पेश भी और जबर भी, इसके हाथ अंगूर का खोशा भेजा। नबी सल्लम ने पकड़ा और बिस्मिल्लाह कहकर ले लिया। जो ही उस शख्स ने ये कलमा सुना तो कहने लगा कि इस इलाके के लोग तो बिस्मिल्लाह नहीं बोलते। आपने कहा कि तुम किस इलाके से हो और तुम्हारा दीन क्या है? कहने लगा कि मैं नसरानी हूं और नैनवा बस्ती का रहने वाला हूं। जो ही उसने नैनवा का नाम लिया तो अल्लाह के नबी ने कहा, अच्छा मर्द सवाले यूनस बिन मती की बस्ती से। कहने लगा, आपको पता है यूनस कौन है? तो अल्लाह के नबी ने कहा, वो मेरे भाई हैं, वो भी नबी थे, मैं भी नबी हूं। और कहते हैं कि कुरान पाक में से यूनस बिन मती की जो कहानी है या उनका वाक्य है, आपने उसकी तिलावत की, बस आपकी जुबान से ये लफ्ज सुनने थे कि वो शख्स मुसलमान हो गया। यहां आप देखिए, एक छोटी सी बात अमल की, बहुत बड़े अमल की, जो मुसलमानों के लिए, अगर अल्लाह के नबी अंगूर पकड़ते हुए बिस्मिल्लाह ना पढ़ते तो अदास को अल्लाह के नबी के बारे में पता चलता? ये सारी कन्वर्सेशन फिर होनी थी। यहां से देखिए कि मुसलमान जब अपने रिचुअल्स नहीं छोड़ते ना तो दूसरे लोगों को दीन की दावत देते हैं। आप इमेजिन कीजिए कि आज हम मुसलमान, जिनको अल्लाह ने छोटी छोटी बातें सिखाई हैं, अल्हम्दुलिल्लाह, सुभान अल्लाह, अस्तग़फिरुल्लाह, अगर हमें इसकी बिल्कुल नेचुरली आदत हो, ये नहीं कि अब एग्जेजुरेट करें, हमारा हाल क्या कि दीनदारों में बैठते हैं तो फिर अस्तग़फिरुल्लाह और कभी माशाल्लाह, अल्हम्दुलिल्लाह, अस्सलामु अलैकुम, और अपनों में तो हाय बाय शाय, और जहां जरा कोई नॉन मुस्लिम से इंटरेक्टिव हो तो मुंह के ऊपर ये अल्फाज तो छोड़ दीजिए, हुलिया भी बदल के जाते हैं कि अब क्या बताएं कि मुसलमान है, शर्म आएगी। हालांकि आप देखिए, ये है खामोश तबलीग। अगर ये लोग हमें उठते बैठते ये सारी बातें करते देखे तो खुद पूछेंगे। एक सिस्टर की बात मैंने सुनी कि वो डॉक्टर पे गई तो डॉक्टर पूछते रहे, ये बीमारी आपको है? इसने कहा नहीं अल्हम्दुलिल्लाह। दूसरी, ये भी नहीं अल्हम्दुलिल्लाह, ये फील होता नहीं। कहने लगा, ये अल्हम्दुलिल्लाह क्या होता है? गोरा था वो। कहने लगी, मैं फिर मौका मिल गया, रास्ता खुल गया। देखिए, मुसलमान तो रास्ता ढूंढता है। आपको जब भी मौका मिले कहीं भी, मिसाल आपको सिर्फ अमल के लिए, कोई बड़ाई की आदत नहीं ना मुझे जरूरत है आपकी नजरों में बड़ा बनने की, तो लेकिन जब भी एयरपोर्ट्स पे कभी हम हो और कहीं भी, जाहिर आपको आते ना कि कॉन्वर्सेशन होती हैं, तो मेरा फेवरेट टॉपिक उस वक्त उनसे जो भी औरतें होती हैं बात करें, वो स्कैनिंग करती हैं जैसे होता है ना, या वो मसाज करती हैं, एक तो मैं उनको ये कहती हूँ कि इज वेरी गुड मसाज, आपको पता है मैं बहुत थकी हुई थी, तो वो सब कुछ चेक करते हैं जो वो करना है। दूसरा, उस वक्त मैं फिर उनको जो फीलिंग देती हूँ वो ये देती हूँ कि देखे, एक हिस्से से निकलकर हम दूसरे मुल्क में जा रहे हैं तो कितने सख्त सिक्योरिटी चेक्स हैं, तो जब हम इस दुनिया से निकलकर दूसरे में जाएंगे तो गॉड के कितने होंगे, ओ बाय गॉड, ओके, यानी वो एकदम हिल जाती हैं, क्योंकि आखिरत को किसी न किसी हद तक तो हर एक मानता ही है ना, तो हमेशा मौका देखा करें। राह जाते चलते, पुलिस के रोकते, इधर उधर गाड़ियों में बैठते, इससे इंशाल्लाह तबलीग के दरवाजे खुलते जाएंगे। बहरहाल, अल्लाह के नबी बाग से निकले, मक्का की तरफ चले, दुखी भी थे, क्योंकि एक तो दुख, देखिए सफर, आपको मैं अगर छोटी सी एक्टिविटी दे दूं ना तो आप समझ परेशान हो जाए। आप मक्का से ताइफ के किलोमीटर सर्च करके लाएं वेबसाइट से, और उसका मुख्तलिफ जरिए से पहुंचने का टाइम नोट करके लाएं, कल बताइएगा मुझे। जहाज में जाएं तो कितना, गाड़ी में जाएं, बस पे जाएं, ट्रेन पे, और उसको असेस कीजिएगा पैदल। मैं खुद जा चुकी हूं, बेहतरीन गाड़ियों में 2.5 घंटे लगते, कितने किलोमीटर है ये अब आप कल बताएंगे। हम इतना जा सकते हैं? हम तो नहीं, दूर जाना है, हम नहीं जा, मोस्ट जाना है, कोई नहीं जा सकता, आप अकेले जाएं संडे को, हम नहीं जा सकते। और भ्रमण जाना है, नामुमकिन है, नहीं नहीं जा सकते, इधर जाएं उधर जाएं नामुमकिन है। हम करीब के सफर आसानी से सहते हैं और जहां अच्छी बीवी दो, और यहां देखिए इतनी दूर आए तो मिला क्या? क्या अल्लाह के नबी का ये सफर नाकाम हुआ? कोई भी तो मुसलमान नहीं हुआ, उदास हो गया। एक शख्स मुसलमान हो गया और अल्लाह के नबी ने कहा कि अगर तेरे जरिए से किसी एक बंदे को हिदायत मिल जाए तो तेरे हक में सुर्ख ऊंटों के मिलने से ज्यादा बड़ी नेमत है ये। तो मत सोचे कि आपको 100 लोगों ने वेलकम नहीं किया तो आपका ट्रिप बेकार है। बाज़वा यकीन करें, सिर्फ एक बंदा, अगली दफा किसी भी शहर में जाऊं, ट्रिप्स बहुत सारे होते हैं अल्लाह के हुक्म से, कभी किसी शहर में जाऊं और कोई एक सिस्टर आती है, और अक्सर ऐसा होता है जो आके कहती हैं आपके उस लास्ट दर्स पे मैं जब आई थी उसके बाद से मैंने नमाज नहीं छोड़ी। कोई कहता है उसके बाद हिजाब कर लिए, कोई कहता है उसके बाद कुरान की क्लासेस से जुड़ गए, तो मेरा सीना ठंडा हो जाता है। मैं नॉर्वे आने को भी आप में से कुछ लोगों का नाम जहन में लेके सोचती हूँ, एक भी सारे जितने लोग हैं इधर माशाल्लाह उनसे फायदा नहीं, कोई एक फुलां मेरे आने से अगर उसको फायदा हो गया ना तो मेरा ये ट्रिप कामयाब है। यकीन करें, मैं अपने दिल को अकेले में बैठ के तसल्लियां देती हूँ कि चलो अगर मैं ना आती या मैं यहां ना रहती तो ये एक तक हिदायत का जरिया नहीं गया था ना, मेरे जरिए गया ना, बस मेरे लिए ये एक भी बहुत है। तो कभी गिना ना करें लोगों को, तोला करें कि किसका ईमान कितना है। खैर, वापस आ रहे हैं आप सफर वापस का। करन मनाजिल एक जगह रास्ते में आती है, वहां पहुंचे तो आपने अपने ऊपर बादल का एक साया देखा, जिब्राइल थे और उनके साथ पहाड़ों का फरिश्ता था। जब आपने सर उठाया तो जिब्राइल ने आपको पुकारा और कहा कि अल्लाह के नबी, अल्लाह ने आपके पास पहाड़ों का फरिश्ता भेजा है, अगर आप हुक्म दें तो ये इन दोनों पहाड़ों को यूं पीस दे कि इसके बीच में जो लोग हैं वो बिल्कुल पिसके रह जाएं। यानी इन्होंने आपके साथ इतना बुरा सलूक किया है और अल्लाह के नबी के साथ इतना सलूक करना ये तो अल्लाह के अजाब को बुलाने वाली बात है, तो क्या हम ऐसा करें? और अख्शबैन के अल्फाज आते हैं दो पहाड़ों के लिए, मक्का के दो पहाड़ अबू कैस और इसके सामने वाले पर ये लफ्ज बोले जाते थे। तो आपने क्या कहा? हमारो इनको, इन्होंने मेरी कदर नहीं की, मुझे खाना नहीं पूछा। और आपको तो सफर कितना मुश्किल होता है और उसके बाद तो इंसान का दिल चाहता है कि रेस्ट करे, लेकिन आपने कहा नहीं, उम्मीद है कि अल्लाह इनकी पुश्त से एक ऐसी नस्ल पैदा करेगा जो सिर्फ एक अल्लाह की इबादत करेगी और इसके साथ किसी को शरीक न ठहराएगी। और ऐसे ही हुआ। कौन आया ताइफ पे से? मोहम्मद बिन कासिम। वहां से वो बच्चा निकला और कहां उसने आके सिंध फतह किया। आज अगर मैं और आप एक आजाद सिंध में सांस ले रहे हैं ना, तो ये सफरे ताइफ का सबर है। याद रखिए, आज हम मुसलमान अगर अपने दीन पे जमने का सबर कर लेंगे ना, इसका फल हमारी नस्लें खाएंगी, हमारे बच्चे और हमारे पोते, नवासे और नवासियां, और इसी तरह जो भी आगे नस्लें आएंगी वो कहेंगी कि ये हमारे अम्मी अबू ने उस मुश्किल वक्त में सबर करके दीन पे जमे रहे थे ना, कुरान पे डटे रहे थे ना, रस्म और रिवाज पे डट गए थे, इस्लाम को पकड़ा रखा था, देखो आज हमारे लिए काम करना कितना आसान है। देखिए, एक नस्ल जब एक काम पे स्टैंड ले लेती है तो दूसरी नस्ल के लिए वो काम आसान है। जैसे आज से 20-25 साल पीछे से कुछ मुस्लिम सिस्टर्स ने स्टैंड लिया तो अब हिजाब इतना बड़ा इशू नहीं दिखता, ले लिया। आज के दौर का इशू निकाब बना हुआ है तो आप और मैं स्टैंड ले लेते हैं, तो अगली नस्लों के लिए निकाब करना मुश्किल नहीं। जो माँ हिजाब करती है उसकी बच्ची को कभी मुश्किल नहीं लगता हिजाब करना, तो जो माँ एक क्राइटेरियन दे देती है अगलों के लिए रास्ते खोल देती है। तो अगर आज हम खुद दुनिया में रंग में रंगना चाहते हैं ना, तो सोचे हम अपनी नस्लों के आगे कितने कांटे बीज रहे हैं, लानत करेंगे हम पे कि ये क्या हमारे माएं कैसी जिंदगी गुजार गई हैं, अब हमें मुश्किल में डाल रही हैं। बहरहाल, अल्लाह के नबी को जब ये मदद की ऑफर हुई कबूल तो नहीं की, लेकिन दिल से गम हट गया। पता किस बात का गम था और क्या हट गया? कि अल्लाह को मेरा ये सफर पसंद आया, ये बहुत बड़ी बात है। तसल्ली, तस्कीन कि आपका अजर जाया नहीं हुआ। वापिस आए, नहला नाम की एक जगह पे जब आपने स्टॉप किया, चंद दिन वहां रहे, अल्लाह ने जिन्नों की एक जमात भेज दी। अपने साथियों के साथ आप फजर की नमाज पढ़ रहे थे, उस जमात ने कुरान सुना, तिलावत खत्म हुई, ये अपनी कौम के पास दाईये दीन बनकर गए, उनको अल्लाह के अजाबों से डराया, ईमान ले आए। अल्लाह के नबी के बारे में इनको कुछ पता नहीं था, फिर जब उनको पता चला तो ये सब मुसलमान हो गए। सूरत अल अहकाफ और सूरत जिन में इसका तज़किरा है। चंद रोज के बाद अल्लाह के नबी नहला से मक्का आ गए और आपको अल्लाह ताला की तरफ से खुशादगी और फराही की उम्मीद थी। कुरैश की तरफ से शर और गिरफ्त का अंदेशा भी था, आपने इख्तियात पसंद की। मक्का के करीब पहुंचकर हिरा में ठहर गए। अहनस बिन शुरैक के पास एक आदमी भेजा कि वो आपको पना दे, मगर उसने माजरत की कि वो हलीफ है, पना नहीं दे सकता। यानी आपको डर था कि आप वापस आकर फिर कहीं हालात खराब ना हो, लेकिन आपको भी कोई इस किस्म की सिक्योरिटी ना मिली। सुहैल बिन अमर के पास पैगाम दिया, उसने भी माजरत की क्योंकि उसका ताल्लुक बनू आमिर बिन लुईस है। यहां देखिए कि कबीलों की मोहब्बत कितनी शदीद है। बाज़ लोग चाहते हैं दीन के काम में आपके मुआविन बने, लेकिन कहते नहीं वो हमारे घर वाले नाराज हो जाएंगे, हमारा खानदान के कहीं इन्होंने दर्स रखा लिया, अच्छा नहीं ये हम नहीं कर सकते। बिल्कुल यही सिचुएशन यहां दिखती है, यानी खानदानों की वजह से अल्लाह के नबी को की दावत में शरीक नहीं हो सके। इसी तरह कुछ और नाम भी आप पढ़ लें, उसकी हमें इस वक्त इतनी जरूरत नहीं, लेकिन बहरहाल मुतम नाम के एक शख्स ने आपको कहा कि ठीक है आप चलिए, आपको अपने बेटों के साथ हथियारों के साथ आपने बुलवाया, मस्जिद हराम में आए, खाना काबा का तवाफ किया, दो रकत नमाज पढ़ी। यहां से देखिए सफर से वापस आने के आदाब भी हैं, इतनी थकन तकलीफ, लेकिन आते ही एहराम में गए, और किसी भी मस्जिद का ये हक होता है कि आप वहां जाके दो नफिल पढ़ें। फिर अपने घर गए, पहले अल्लाह के घर गए फिर अपने घर गए। हम सफर से थके हो कहते पीछे हो जाओ नमाज पढ़े। आप देखिए मर्द गाड़ियां कहीं कहीं रोक, मैकडोनल्ड पे रुकवाए बच्चे रोक लेते हैं, वॉशरूम यूज करते हैं बीवियों को रोक लेते हैं, मस्जिद के लिए नहीं रोकते। अल्लाह की पनाह के मस्जिद जाए, नहीं अब घर जाके पढ़ेंगे, थके हुए इकट्ठी कर लेंगे। ये चीजें इंसान का किरदार मुतय्यन करती हैं। बहरहाल मुतम ने कुरैश में ऐलान किया कि मैंने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को पनाह दी है और अब आप इनको कुछ नहीं कहेंगे। यहां से आप उन हालात की तरफ देखें कि क्या सख्त हालात थे कि जिसमें लोगों की पनाह लेनी पड़ती थी, अदरवाइज तो किसी वक्त भी अल्लाह के नबी को खत्म कर दिया जाता है, ऐसे जैसे आज के दौर में कोई पुलिस की कस्टडी में आ जाए। तो यहां आप देखिए कि आपका ये सफर पूरा हुआ,